श्रोतामा नमस्कार अनि शुभ प्रभात। कार्यक्रम प्रस्तोता साथी सावित्र दाल र म अम्बिका भण्डारीको रेडियो भिजन 91.6 MHz सुन्दै हुनुहुन्छ कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता। यो कार्यक्रम प्रत्येक शुक्रबार बिहान 7:15 देखि 7:45 बजेसम्म सुन्न सक्नुहुनेछ। देशका 7 प्रदेशका 8 रेडियोमा एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ। प्रदेश नम्बर 1 अन्तर्गत झापाको रेडियो भिजन 91.6 MHz परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम प्रस्तुत भइरहेको छ। श्रोता, लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरको संयुक्त आयोजनामा रेडियो भिजन 91.6 MHz मार्फत प्रसारण भइरहेको परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम सुरुदेखि नै लैङ्गिक हिंसा र सामाजिक न्यायमा केन्द्रित रहँदै आएको छ। हामी यो कार्यक्रममा लिङ्गका आधारमा हुने विभेद, सामाजिक घटना र हिंसा न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न सरोकारवालाहरूसँग विविध विषय लिएर आउने गरेका छौँ। मिडिया एडभोकेसी ग्रुप मुलुकको राष्ट्रिय सुरक्षा नीतिदेखि राजनीतिमा महिला सहभागिता एवं सूचनामा महिला तथा सर्वसाधारणको पहुँच लगायतका विषयमा वकालत गर्दै आएको संस्था हो। सोलिडारिटी सेन्टरले अन्तर्राष्ट्रिय श्रमिकहरूको समान ज्याला, काममा मर्यादा, पेसागत सुरक्षा, आर्थिक साक्षरता लगायतका क्षेत्रमा केन्द्रित रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ। श्रोता, प्रदेश नम्बर 1 14 जिल्लामा भएका साप्ताहिक घटनाहरूमध्ये प्रतिनिधिमूलक रूपमा केही महत्त्वपूर्ण घटना लिएर आएका छौँ। अब सुनौ साप्ताहिक गतिविधि। साथी दीपा पोखरेलबाट।
मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका 3 प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमल गाउँपालिका 4 की 44 वर्षीय सीता केरुङ, साम्बाम्पे 50 वर्षीय इन्द्र साम्बाम्पे र 43 वर्षीय हंसराज केरुङ रहेका छन्। उनीहरू सबैजना कमल चारका बासिन्दा हुन्। सर्वोच्च अदालतले उनीहरूलाई 2074 सालको असारमा मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फैसला सुनाएको थियो। झापाको प्रहरी टोलीले हिजो नियन्त्रणमा लिई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत भद्रपुरमा लगेको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो। पक्राउ परेका 3 पीसीआर परीक्षण पछि नेगेटिभ आए पश्चात कारागार पठाउने आदेश भएको छ। प्रवक्ता पाठक अनुसार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। सर्वोच्च अदालतले उनीहरूलाई जनै 7 वर्ष 6 महिना कैद, 1,00,000 जरिमाना र पीडितलाई जनै 50,000 क्षतिपूर्ति भराउनु पर्ने फैसला गरेको थियो। तापेजुङ जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा 4 कर्मचारी निलम्बनमा परेका छन्। आर्थिक अनियमितताको छानबिन विषय बाहिरिएपछि कर्मचारी निलम्बन गरिनुका साथै छानबिन गर्न 5 सदस्यीय समिति समेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो। जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष घनेन्द्र मादेनको अध्यक्षतामा बसेको बैठकले 5 दिनभित्र प्रतिवेदन तयार गर्न छानबिन समिति गठन गरेको सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा अस्पतालका डाक्टर दिपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेश थुलुङ सदस्य रहेको छानबिन समिति गठन गरिएको उक्त समितिले प्रतिवेदन सार्वजनिक नगरुन्जेलसम्म फार्मेसी सेवा बन्द हुने भएको छ। चिकित्सकले बिरामीको पूर्जामा लेखिएको औषधि बाहेक फार्मेसीमा कार्यरत कर्मचारीले थप गरेर लेखेको समितिले जनाएको छ। बिरामीसँग अतिरिक्त रकम असुली गरी स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम दावी गर्न बिमा फाटलाई कागजात पेश गरेर बिरामी अस्पताल र बिमा बोर्डलाई नै आर्थिक भार पर्ने गरी अनैतिक क्रियाकलाप गरेको हुन सक्ने आशंका गरिएको छ। दोषी नठहरिएसम्म आरोपित मात्र भएकाले कर्मचारीको नाम भने समितिले खुलाएको छैन। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ। पछिल्लो 5 दिन यता कोरोनाका कारण मृत्यु हुने दर शून्यमा झरेको पछिल्लो समय कोरोना संक्रमण दर पनि घट्दै गएको छ। माघ 2 गते 12,000 दैनिक संक्रमित भेटिएको थियो। अहिले दैनिक 100 हाराहारीमा संक्रमित भेटिने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। महामारीको दोस्रो लहरमा एकै दिन 276 जनाले कोविडबाट ज्यान गुमाएका थिए। सबैमा खोपको पहुँच पुगेकाले पनि मृत्युदर घट्दै गएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। प्रवक्ता डाक्टर संगीता मिश्रले खोपको पहुँचले पनि मृत्युदर घटाएको बताउनु भयो। उहाँका अनुसार हालसम्म 1,29,22,164 जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दोस्रो तेस्रो मात्राको खोप पनि 34,05,457 जनाले खोप लगाइसकेका छन्। गत फागुन 17 गते नेपालमा 158 जनामा कोरोना संक्रमण हुँदा 2 जनाको मृत्यु भएको थियो। 18 गते 127 जना कोभिड पोजिटिभ भएका थिए भने 3 जनाको मृत्यु भएको थियो। 19 गते पनि कोभिडबाट 3 जनाको मृत्यु भएको थियो भने 20 गते 126 जनामा कोरोना संक्रमण हुँदा 1 जनाको निधन भयो। 21 गते 93 जनामा संक्रमण पुष्टि हुँदा मृत्युदर भने 0 थियो। 22 गते 2 जना संक्रमितको मृत्यु भयो। 23 र 24 गते 1-1 जनाको निधन भएको थियो। 25 र 26 गते कोरोना संक्रमणबाट मृत्युदर शून्यमा झर्यो। 27 गते पनि कोरोनाबाट 1 जनाको ज्यान गयो। 28-29-30 गते मृत्युदर शून्य छ। चैत 1 र 2 गते पनि संक्रमण बाट मृत्यु हुनेको संख्या 0 छ भने संक्रमण दर पनि घटेको छ। बुधबार 82 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 16 दिनको तथ्याङ्क हेर्ने हो भने कोरोना संक्रमणबाट 14 जनाले ज्यान गुमाएका छन्। पछिल्लो 5 दिनमा 1 जनाको पनि कोभिडबाट मृत्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो 15 दिनमा 1708 जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमण दर 1-2% झरेको छ। नेपालमा कोभिड संक्रमण घट्दै गइरहँदा छिमेकी मुलुक चीनमा भने तीव्र गतिमा बढिरहेको छ। दैनिक 1,00,000 बढी संक्रमित भेटिन थालेपछि चीनका ठूला 11 बढी शहरमा लकडाउन छ। चीनका ठूला शहरमा कोरोना संक्रमण फैलन थालेपछि नेपालमा पनि फेरि जोखिम भने बढेको छ। नयाँ भेरिएन्ट आउने जोखिम रहन्छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेलले भन्नुभयो, ओमिक्रोन भन्दा कडा खालको आउँछ कि कमजोर आउँछ त्यो भने अहिले भन्न सकिन्न। झापाको बिरतामणिस्थित अनहारमोनी पब्लिक क्याम्पसले 3 दिने खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको छ। कोभिड महामारीपछि विद्यार्थीवर्गको आत्मबल उच्च बनाउन विद्यार्थीको खेल प्रतिभा उजागर गर्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख मोहन शिवाकोटीले जानकारी दिनुभयो। आज बिहान पत्रकार सम्मेलन गर्दै अनहारमोनी पब्लिक क्याम्पस र बिरतामण नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा 3 दिने स्कुल खेलकुद प्रतियोगिता सञ्चालनको तयारी गरिएको बताइएको छ। क्याम्पसले चैत 7 गतेदेखि 9 गतेसम्म अन्तरमावि क्याम्पस भलिबल प्रतियोगिता, बिरतामण नगर स्तरीय अन्तरमावि हाजिर जवाब प्रतियोगिता र खुल्ला म्याराथन दौड प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। चैत 7 गते बिहान 7:30 बजेदेखि खुल्ला म्याराथन आयोजना गरिने संयोजक अर्जुन मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार बिरता बजार स्थित दुर्गा मन्दिरदेखि पुरानो भद्रपुर हुँदै मुक्ति चोकबाट दुर्गा मन्दिरसम्म दौड हुनेछ। म्याराथनको प्रथम पुरस्कार 7,000, दोस्रो 5, तेस्रो 3,000 रहेको मैनालीले जानकारी दिनुभयो। यस्तै अन्तरमावि क्याम्पस नकाट भलिबल प्रतियोगिता चैत 7 गते बिहान 7 बजेदेखि 10 बजेसम्म सञ्चालन गरिन्छ। सो प्रतियोगिताको प्रथम पुरस्कार 35,000, दोस्रो 25 र तेस्रो 15,000 रहेको क्याम्पस प्रमुख शिवाकोटीले जानकारी दिनुभयो। भलिबल प्रतियोगितामा छिमेकी पालिका मावि र क्याम्पसहरूले सहभागिता जनाउन सक्नेछन्। यस्तै अन्तर मावि हाजिर जवाब प्रतियोगिता 9 गते बिहान 11 बजेदेखि क्याम्पसको प्राङ्गणमा हुनेछ। सो प्रतियोगिताको प्रथम पुरस्कार 15,000, दोस्रो 10,000 र तेस्रो 5,000 व्यवस्था गरिएको छ। 14 वर्ष अघि समुदाय स्तरबाट स्थापना भएको क्याम्पसमा हाल 245 जना विद्यार्थी अध्ययनरत छन्। त्रिवीको सम्बन्धनमा बीबीएस अध्यापन भइरहेको प्रमुख शिवाकोटीको भनाइ छ।
श्रोता, साप्ताहिक गतिविधिपछि हामी तपाईँलाई लिएर जाँदैछौँ आजको कार्यक्रमतर्फ। संविधानले स्थानीय तहलाई दिएको 22 वटा अधिकारका सूचीमध्ये उपप्रमुखले नेतृत्व गर्ने गरी स्थानीय सरकारमै न्याय दिलाउने व्यवस्था छ। सोही अनुरूप नै न्याय सम्पादन गर्ने कार्यमा प्रदेश नम्बर 1 का 137 पालिकामध्ये बिरतामोट नगरपालिका उत्कृष्ट भएको तपाईँ हामी सबैलाई जानकारी नै छ। आजको कार्यक्रममा हामीले बिरतामोट नगरपालिकाकी न्यायिक समितिकी संयोजक पवित्र महतरासँग न्यायिक समितिमा बसेर जनतालाई दिलाएको न्याय, आफूले भोग्नु परेको समस्या, वर्तमान राजनीतिमा महिलाको अवस्था र भूमिकाको बारेमा कुराकानी गर्दैछौँ।
बिरतामोटको न्यायिक समितिले 5 वर्षमा कस्ता कस्ता काम गर्यो?
बिरतामोट नगरपालिकाले न्यायिक समितिमा चाहिँ धारा 247 कर 47(1) र (2)को अधिकारलाई प्रयोग गरेर काम गरेको छ र त्यसमा 1 का केही थोरै कामहरू र 2 अन्तर्गतका चाहिँ सबैभन्दा धेरै मुद्दाहरू आएका छन् र हामीले ती सबै खालका मुद्दाहरूमा विभिन्न खालका चुनौतीहरू पनि फेस गर्दै अत्यन्तै विकराल र नर्मल खालका सबै खालका मुद्दाहरू चाहिँ हामीले समस्याका समाधानहरू गरेका छौँ। बिरतामोट नगरपालिकामा विभिन्न खालका मुद्दा झमेलाहरू साह्रै धेरै आए र कतिपय कुराहरू यस्तो धामी धनन्तरी के यस्तो विभिन्न खालका टुनामुना भन्ने खालको एउटा कन्जर्भेटिभ सोचलाई अगाडि लगेर पनि विभिन्न खालका समाजलाई ठग्ने विकृति विसङ्गतिहरूको विरुद्धमा पनि कामहरू गरियो। त्यसको कुराहरूलाई हेर्दाखेरि पनि काठमाडौँको गोठागारमा भएको 75 लाखको जग्गा बेचेर बिस्तारै थोरै चाहिँ आज एक खालको चाहिँ तपाईँको घरमा यस्तो हुन्छ, तपाईँले थाहा नै नपाई यो खालको चाहिँ
यस्तो हुन्छ भन्दै ढाँट्दै 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 गरेर त्यत्रो 75 लाख पैसा पनि सिध्याइदिएको त्यो अवस्था पनि हाम्रोमा त्यस्ता समस्याहरू पनि आए। त्यो वास्तवमै हेर्ने हो भने ठगी मुद्दा हो, तथापि पनि हामीले राष्ट्रिय सहजीकरण गर्ने काम गर्यौँ र चाहिँ उहाँले केही पैसा फिर्ता फिर्ती गर्नेसम्म वित्तमा नगरपालिकामै आएर फिर्ता गराउनेसम्मको त्यो कामहरू हामीले सम्पन्न गराइदिएका थियौँ। त्यो एउटा विकराल मुद्दा थियो जुन एउटा धामीको हिसाबले सुरु गर्ने र पछाडि उसलाई ठगीको हिसाबले लुट्ने काम भएको थियो। यस्ता खालका पनि धेरै समस्याहरू चाहिँ समाधान गरेका छन् र साथसाथै वित्तमा नगरपालिकामा आएको एउटा लेनदेनको केस पनि त्यस्तै अचम्मको थियो जुन हाम्रो 1 नम्बर वडाले 4 महिनासम्म हेर्दाखेरि त्यो मुद्दा चाहिँ लामै समयसम्म राखेर गर्दा पनि कुनै प्रमाणहरू नजुटेको कारणले नगरपालिका पठाउनु भएको थियो र हामीले नगरको तर्फबाट यो मुद्दा हेर्यौँ र उहाँबाट दुवै पक्षका मान्छेका आफ्ना बोल्ने पक्षले एकजनाले पैसा तिरिसकेको भन्छ, ऋण लगानी गर्नेले दिइसकेको फिर्ता भन्छ र जो मान्छे चाहिँ कर्जाको धनी छ उहाँले चाहिँ पाकै छैन भन्ने खालको कुरा उठ्यो। त्यो कुरा उठ्दै गर्दाखेरि दुवै पक्षका मान्छे हामी धेरै पल्ट वडामा पनि बस्यौँ, अब एउटै मुद्दामा हामी धेरै पटक बस्दैनौँ र यसपटक चाहिँ एकजनाले आधी बेहोर्ने एकजनाले आधी बेहोर्ने गरिकन यो मुद्दा यहीँ सकिदिउँ भनेर उहाँहरूले नै उहाँबाट विपक्ष आउने साथीहरूले नै मिलाउनु भएको थियो। तर मेरो टेबल अगाडि बसेर त्यो कुरा गर्दा मलाई चित्त बुझेन। जुन एउटा प्राकृतिक न्यायको सिद्धान्तलाई अप्नाएर पनि मैले यो चाहिँ न्याय भएन कि जस्तो महसुस भयो मलाई र मैले 1 हप्ताको समय दिएर तपाईँहरू रातमा होस् कि दिनमा होस् कि भगवान्सँग प्रार्थना गरेर यदि बिर्सिनु भएको छ भने पनि दुवै पक्षले मजाले सम्झेर आउनुहोस् र मलाई 1 हप्ता पछाडि यो दुवै पक्ष तपाईँहरू आउनुहोस्, अरू बाहिरका साथीभाइ पनि ल्याउनु पर्दैन, तपाईँहरू दुई पक्ष मात्रै आउनुहोस् भनेर पठाइदिए र उहाँहरूले चाहिँ त्यो आइतबार आउनु भनेर मैले समय दिएको थिएँ 1 हप्ताको शुक्रबार नै उहाँहरू चाहिँ पाउपाथी भएर जानुभएछ र उहाँहरूले एकदम धेरै भगवान्सँग प्रार्थना गरेर ढोगेर भन्दा जो मान्छेले पैसा दिइसक्ने भनेको थियो उहाँले चाहिँ मैले झुटा कुरा भनेर चाहिँ गरेको हुँ, मलाई पाप नलागोस्, मेरो घर परिवारमा केही नहोस्, यस्तो ढङ्गले भन्नुभएछ त्यो भगवान्को ठाउँमा चाहिँ। र त्यो पीडित पक्षको एकजना भाइले चाहिँ सानो भाइले रेकर्ड गर्नु भएको रहेछ अनि पछि आउँदाखेरि त्यो रेकर्ड अनुसार ती महिलाले त्यही बोलेको कुरा आयो अनि मैले पहिले चाहिँ के त तपाईँहरूले सम्झिनु भयो मुद्दाको विषयमा दिएको लिनदिन भएको हो कि होइन भनेर पहिला सुरुमा आउने बित्तिकै सोधे। उहाँले के भन्नुभयो भने होइन दिइसकेको नि मैले त भइसक्यो त सम्झिसकेँ भन्नुभयो, तर उहाँले भगवान्को ठाउँमा जसरी भन्नुभएको त त्यसरी भन्नु भएन, हाम्रो कार्यकक्षमा मेरो उपमेयरको अगाडि चाहिँ दिइसकेकै हो भन्ने खालको कुरा गर्नुभयो र त्यसपछि चाहिँ अर्को पक्षका साथीहरू बोल्नु न त भनेर मैले अर्को पक्षकालाई बोल्न लाउँदा उहाँहरूले चाहिँ टेपमा रेकर्ड गरेको रहेछ, त्यो रेकर्ड चाहिँ मेरो अगाडि राखिदिनु भयो र उहाँले प्रत्यक्ष रूपमा मैले गल्ती गरेको हुँ, तपाईँ सोझो मान्छेलाई मैले अन्याय गरिहालेँ, मैले गरेको यो कसैलाई नभनिदिनु, म कसैले थाहा नपाई श्रीमानले पनि थाहा नपाई तिर्छु भनेर यसरी बोल्नु भएको रहेछ। त्यो रेकर्ड मेरो अगाडि भइसकेपछि मैले उहाँलाई नेपालभरिका महिलाहरूको चाहिँ एउटा इमान्दारितालाई तपाईँ जस्ता महिलाहरूले चाहिँ अप्ठ्यारोमा पारेर रेकर्डै बिगार्ने काम गर्नुभयो, तपाईँलाई कानुनी कारवाही डरै हुन्छ, तपाईँलाई म इलाका प्रहरी कार्यालयमा पठाएर सुन्ने व्यवस्था गरिदिउँ भनेर सुन पनि गाली गरे र त्यसपछि चाहिँ उहाँलाई साउस पैसा तिनको ती मैले दिलाइदिउँ र यस्तो खालको मुद्दा मिलाउँदा चाहिँ मलाई एकदम भित्रैदेखि मैले गरे मध्येमा सबैभन्दा धेरै न्याय दिलाए जस्तो भएर एकदम आफूलाई चाहिँ गर्व महसुस भयो।
जस्तो प्रदेश नम्बर 1 न्याय सम्पादनमा चाहिँ बिरतामठ नगरपालिकालाई सरकारले उत्कृष्ट घोषणा गर्यो, उत्कृष्ट हुनुका कारण चाहिँ के होलान्?
अब हामीले जनताले लिएर आएका सबै खालका समस्याहरू समाधान गर्ने कुरामा लाग्यौँ, जुन कुरा चाहिँ हामीलाई संविधानले तोकेको छ, संविधानले तोके अनुसारको शीर्षकमा पर्ने खालका मुद्दाहरू र केही सहजीकरण गर्ने खालका, जस्तै सहजीकरण गर्ने खालका भन्दा चाहिँ म एउटा कुरा के जोड्न चाहन्छु भने लेनदेनका मुद्दा जोड्न चाहन्छु, जस्तै हामीलाई लेनदेनको मुद्दा चाहिँ हेर भनेर त्यो हेर्नुपर्छ स्थानीय तहले भनेर तोकेको छैन, तथापि पनि हामीले सहजीकरण गर्नका लागि चाहिँ धेरै मान्छेका लेनदेन आर्थिक कारोबारका समेत सहजीकरण गर्दैका छौँ र अन्य विभिन्न खालका आएका सबै खाले मुद्दाहरू हाम्रो शीर्षकमा पर्ने खालका चाहिँ हामीले समाधान गरेका छौँ।
जस्तो कस्तो कस्तो शीर्षकका मुद्दाहरू चाहिँ यहाँलाई हेर्ने अधिकार छ?
हामीलाई चाहिँ अब 11 मुद्दाहरू मेलमिलाप गराउने र 13 चाहिँ फैसला गराउने अधिकार संविधानले तोकेको छ र त्यसभित्र पर्ने भनेको जस्तै छरछिमेकका झगडा, घर घराइसी केही सानातिना झगडाहरू अनि त्यसपछि आली धुर चरण बाली कुलो पैनी बाटा आदि इत्यादिका सामान्य खालका बाटा, ठुला सार्वजनिक बाटाको छैन तथापि पनि सानातिना चाहिँ मुद्दाहरू, सिमानाका मुद्दाहरू, यस्ता आदि धेरै थुप्रै मुद्दाहरूको अधिकारहरू चाहिँ दिएको छ।
जस्तो अहिले चाहिँ महिला हिंसाका घटनाहरू बढेका छन्, यसलाई रोक्न र पीडितलाई न्याय दिलाउन न्यायिक समितिको भूमिका चाहिँ कस्तो रहेको छ?
न्यायिक
समितिको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ। सबै खाले समस्याहरू हामी मैले भएको कारणले सबै महिलाहरू हामी कहाँ त्यस्ता समस्याहरू लिएर आउनुहुन्छ। तथापि पनि मसिना खालका हामीले कानुनमा गर्न मिल्ने खालका अधिकार दिएका भित्र परेका मुद्दाहरू हामीले समाधान गरेका छौँ भने अलि चाहिँ ठुला खालका त्यसको प्रकृति हेरेर हामीले हेर्न नमिल्ने खालका त्यसको अलिकति अन्य रूप जुन चाहिँ सरकारवादी मुद्दा अथवा प्रशासनले हेर्ने खालका मुद्दाहरू चाहिँ हामीले यसरी जानुहोस् यसरी गर्नुहोस् भनेर सल्लाह सुझाव दिँदै इलाका प्रहरी कार्यालयमा पठाउने खालका अदालत पठाउने खालका मुद्दाहरू चाहिँ हामीले यो ढङ्गले जानुहोस् भनेर उहाँहरूलाई सहजीकरण गरिदिएका छौँ र समाधान गर्न मिल्ने खालका कानुनले अधिकार दिएका जति चाहिँ हामीले नै समाधान गरिदिएका छौँ।
पाँच वर्ष कार्यकाल बित्न लाग्यो, यो अवधिमा धेरै राम्रा कामहरू पनि तपाईँहरूले गर्नुभएको छ, ती मध्ये आफूले गौरव गर्न लायकका कामहरू के गर्नुभयो?
जस्तै हामीले कामहरू भनेको एक किसिमले हामीले अनुगमन गर्ने अधिकार पनि उपमेयर अथवा उपप्रमुखलाई नै छ। हामीले काम विकास निर्माणका कामहरू हिजो जुन विविधले अथवा चाहिँ गाविसहरूले गरेका कामहरू त्यत्तिकै यो जनताका आँखामा छाडो हाल्ने खालका मात्रै हुन्छ भने अहिले चाहिँ हामीले स्टेप स्टेपमा अनुगमन गरेर काम चाहिँ दिगो खालका टिक्ने खालका गरेका छौँ, त्यसमा पनि एउटा गौरव छ भने अर्को मुद्दा मामलाहरू सबै खाले अदालत जानुपर्ने स्थिति थियो र जनताले न्याय पाउँदैन थिए, न्याय कसरी पाउँथे भन्दाखेरि अदालतमा लिखित डकुमेन्ट जसको बलियो जान्छ उसैको हुन्छ तर साँच्चै पीडितको हो त्यो पनि हुँदैन, किन भन्दाखेरि जसले राम्रो डकुमेन्ट बनाउन सक्छ उसकै फेभरमा चाहिँ मुद्दा फैसला हुन्छ, तर साँच्चै दुवै पक्ष बसेर प्रत्यक्ष दर्शीहरू फिल गर्ने मान्छेहरू छरछिमेकीहरू बसेर सँगै राखेर छलफल गराउन स्थानीय तहमा पाइन्छ, त्यो कारणले वास्तविकतामा गएर निर्णय गर्न सकिन्छ। त्यो एउटा कुरो भयो भने अर्को कुरो ती जनताहरू अदालतसम्म जाँदा समयको बर्बाद हुने र अर्को कुरो आर्थिक धेरै खर्च लाग्ने त्यो समस्या नगरपालिकामै संविधानले त्यो न्यायिक अधिकार दिएकाले गर्दा जनताले त्यो पाएका छन् जुन खर्च वर्च पनि गर्नु परेन, निशुल्क मुद्दाहरू हेरिएका छन् भने वास्तविक त्यो मुद्दाको पीडित र पीडा छुट्याएर त्यसको निराकरण पनि भएको छ, त्यो कुरा पनि हामीलाई गौरव भए।
गौरवका कामहरू यहाँहरूले गर्नुभएका भित्रमा परे, जस्तो तपाईँ चाहिँ आफै न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, थुप्रै न्याय सम्पादनका कामहरू यहाँले अधिकार क्षेत्रभित्र पर्ने गरिसक्नु भएको छ, त्यही अवधिमा यहाँ आफैले चाहिँ हिंसा भोग्नु परेका कुनै त्यस्ता घटनाहरू छन्?
त्यस्तो चाहिँ के हुन्छ भने हामी महिला भएकै कारणले धेरै कुराहरूमा हामीले हिंसा त्यो पनि हिंसाभित्रै पर्ने चिजहरू हामीले राजनीतिक हिंसा सामाजिक हिंसा यो खालका कुराहरू चाहिँ हामीले भोगेकै छौँ। किन भन्दाखेरि एउटा मुद्दाकै सन्दर्भमा आउँदा पनि सुरु सुरुमा महिलाले यिनीहरूले के हेर्छन् होला र के यताले मुद्दा फैसला गर्न सक्छन् होला र भनेर चाहिँ यता मेयर साहेबकातिर मुद्दा लिएर जाने यस्तो खालको एउटा सर्वसाधारणको पनि हेराइमा फरक आएको छ, अनि त्यो त खासमा त्यही कुरा त हिंसामा पर्दैन। तथापि पनि महिलै भएको कारणले गर्दा एउटा लैङ्गिक हिंसा हो कि भन्ने हामीले अनुमान गरेका छौँ। त्यो एउटा भयो भने निकै अलि एजुकेटेड अथवा धेरै नै ठुल्ठुला सामाजिक व्यक्तित्वहरूले ठुल्ठुला प्रोग्रामहरू गर्दै गर्दाखेरि पनि हामीभन्दा चाहिँ त्यो छुलीले तलै भए पनि पुरुष भएको कारणले उहाँलाई अलिक बढी प्राथमिकता दिने अलिकति आसन ग्रहण गराउँदा पनि त्यसै अलिक उपेक्षा ढङ्गले गराउने त्यस्ता खालका त हामी सधैँभरि भोगी नै रहेका हुन्छौँ।
उपप्रमुख भइरहँदा चाहिँ यहाँहरूले कस्ता चुनौती र समस्याहरू झेल्नु पर्यो बताइदिनुहोस्।
उपप्रमुख भइसके पछाडि हामीले पहिला सुरु सुरुमा नियम कानुन ऐनहरू बनेर आएका थिएनन्, किनभने यो पहिलो कार्यकाल भएकाले नयाँ संरचनाको पहिलो कार्यकाल भएको हुनाले ऐन कानुनहरू निर्दिष्ट गरेर तोकेको थिएन, चाहिँ नगरपालिकामा संरचनाहरू थिएनन् जुन इजलासहरू बसेर छलफल गर्ने थिएन। मैले तीन वर्षसम्म त मेरो कार्यकक्ष यत्रो सानो कार्यकक्ष छ, कोठा सानो, ती माथि 100 जति मान्छे गण्डागोल ढङ्गले पसिदिने अनि तिनीहरूलाई निराकरण गर्ने कुनै कार्यविधि कुनै ऐन नआएको अवस्था अनि त्यो अवस्था अनि कसैले धेरै नै पार्टीको फोर्सहरू अरू विभिन्न खालको सोर्स फोर्सहरू त्यो ढङ्गले पुरा तैँले यो खालको निर्णय गराउनु पर्छ यो गर्दैन भने ठिक हुँदैन त्यस्ता खालका प्रेसर सुरु सुरुमा कति धेरै आए तर ती सबैलाई मैले फेस गरेर चाहिँ सही ढङ्गले मुद्दा चाहिँ एउटा किनारा लगाउने कुराको प्रक्रियामा पुगेर पछाडि चाहिँ एउटा ऐन बनेर आयो कार्यविधि बनेर आयो त्यसले पनि हामीलाई अलिक सहजता दियो।
वैशाख 30 गते स्थानीय तहको चुनाव तोकिएकै छ, उपप्रमुखमा रहेका महिलाहरूलाई प्रमुख पदमा उम्मेद्वार बनाउन चाहिँ माग भइरहेको छ, तपाईँको आकांक्षा नि
यो के हो भने एकदम समयको माग अनुसार अहिलेको सन्दर्भलाई लिएर हेर्दाखेरि पनि महिलाहरूलाई उपप्रमुखलाई प्रमुख बनाउनु जरुरी देखिन्छ, किनभने 5 वर्ष समयसम्म काम गरेको अनुभव पनि उहाँहरूसँग छ र मेरो आफ्नो पनि अपेक्षा हो जसले गर्दा हामीले 5 वर्षसम्म धेरै अनुभवहरू गरिसकेका छौँ र त्यति मात्रै नभएर महिलाका अधिकारहरूलाई स्थापित गर्ने कुरा पनि यो सँगसँगै जोडिन्छ, जसले गर्दा आधिकारिक निर्णय गर्ने ठाउँहरूमा जहिले पनि महिलालाई दोस्रो दर्जा दिने, हामी घर परिवारदेखि नै दोस्रो दर्जा हुँदै हुँदै हाम्रो आमा हजुरआमादेखि अहिलेसम्म आइपुग्दाको चेन्ज ल्याउने भन्ने कुरा केमा
माथि चेन्ज आउने त अहिले पनि गएर उपप्रमुखमै बस्ने राजनीतिक हिसाबले पनि हामी कहिले चेन्ज नल्याउने हो भने त महिलाका अधिकार खोजेको पनि कुनै अर्थ रहँदैन र महिलाका अधिकारहरूलाई स्थापित गर्नका लागि पनि अबका दिनमा निर्णायक ठाउँमा चाहिँ महिलाहरूले जान जरुरी छ र पाँच वर्षको एउटा सबै देशैभरिका अत्यधिक धेरै महिलाहरू चाहिँ उपप्रमुख भइरहँदा उहाँहरूले फिल गरेका अनुभवहरूलाई कार्यान्वयन गर्ने पक्षमा प्लस महिलाहरूका हक अधिकारको सुरक्षित सुनिश्चित गर्दै स्थापित गर्ने कुरालाई पनि यसले जोड दिन्छ। त्यसले गर्दाखेरि यो हुन आवश्यक नै
प्रमुख पदमा महिलालाई टिका दिन राजनीतिक दलहरू नै तयार देखिँदैनन्। नेकपा एमाले भित्र यसबारे कस्तो आवाज उठाइरहनु भएको छ?
अब यो तपाईँले प्रश्न सोधिहाल्नुभयो, यो चाहिँ हामीले पनि महसुस त गरेकै कुरा हो। तथापि पनि अब जुनसुकै ठाउँमा पनि एक त पद लिनका लागि पहिल्यैदेखि एउटा पुरुष प्रधान देश भएको हुनाले हामी सबै एउटा पब्लिकहरूको चेतना अथवा धेरै मान्छेले म पाउँ नै फलानु आउँदा पाउँदैन अथवा महिलाले पायो भने हामीले पाउँदैनौँ भन्ने कुरा त उहाँहरूले एक किसिमको दायरा नै अथवा एक खालको ठुलै जमातलाई नै साइड लाउँदाखेरि त केही मान्छेसँग मात्रै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने सोच चाहिँ सबै समाजको नै छ। त्यो कारणले पनि पार्टीहरूले महिलालाई अघि सार्ने कुरामा भाषणमा मात्रै सीमित गर्ने र कार्यान्वयनमा अलिकति बिस्तारै ब्याग पार्ने खालको एउटा चाहिँ हो। तर पनि अब सबै कुरा त्यसैलाई लिएर जान सकिँदैन। अबका दिनमा महिलाहरूलाई पनि बराबर अधिकार दिएर प्रमुख पदमा लगिएन भने समृद्ध नेपाल सुखी नेपाली भनेर लगेको नाराको पनि सार्थकता हुँदैन। जहाँ कि महिलाहरू प्रमुख पदमा गए भने चाहिँ भ्रष्टाचार चाहिँ कम हुने र सुशासनमा राम्रो एउटा सुशासन भ्रष्टाचार मुक्त समाज यी कुराहरूका प्रक्रिया धेरै अगाडि आउन सक्छ।
तपाईँ आफै उपप्रमुख पनि हुनुहुन्छ र महिला नेत्री पनि हुनुहुन्छ, अनेमा संघमा पनि यहाँले नेतृत्व गरिरहनु भएको छ। अनेमा संघमा चाहिँ यसबारेमा अब नेकपा एमाले भित्र चाहिँ महिलाहरूलाई सशक्त रूपमा प्रमुख पदमा चाहिँ उम्मेद्वार बनाउनु पर्छ भनेर तपाईँहरूले चाहिँ कतिको छलफलहरू सञ्चालन गरिरहनु भएको छ, छलफलहरू चलाइरहनु भएको छ?
अत्यन्तै धेरै छलफलहरू चलिराखेका छन् र देशैभरि हाम्रो नारा पनि छ अहिले अहिले सबै प्रमुख पदमा महिला भनेर चाहिँ अहिले सबै केन्द्रदेखि तल टोल टोलसम्मका कार्यक्रमहरूमा पनि ब्यानरमा पहिलो स्लोगन नै त्यही अहिले चाहिँ देशैभरि भइरहेको छ र हामीले हाम्रो हाम्रा क्षेत्रमा हाम्रा नगरहरूमा पनि तिनै कुराहरू अगाडि बढा छलफलहरू अगाडि बढेका छन्।
म्याडम, अन्तिममा यहाँलाई लागेका केही कुराहरू चाहिँ रेडियो भिजन मार्फत आम रेडियो भिजन सुनेर बसिरहनु भएका श्रोताहरूलाई चाहिँ यहाँ के भन्न चाहनुहुन्छ?
सम्पूर्ण श्रोतालाई के भन्न चाहन्छु भने विशेष गरेर महिला अधिकारलाई स्थापित गर्ने कुरामा हामी लागिएन भने हामीले अहिलेसम्मको उपलब्धि अहिलेसम्मको एउटा सम्मान अधिकारका नाराहरू र महिलाहरूले गरेको आन्दोलनका उपलब्धिहरू पनि हुन सक्दैनन्। त्यसले गर्दाखेरि प्रमुख पदमा महिलाहरूलाई चाहिँ सबै आम पब्लिकहरूले पनि सपोर्ट गर्न जरुरी छ, जसले गर्दा एउटा आमाले घर कसरी चलाएको हुन्छ सबै सम्पूर्ण घर परिवारका सदस्यहरूलाई जसरी एउटा को अशक्त हुनुहुन्छ को बालक को वृद्ध को ज्येष्ठ नागरिक को घरका मान्छेहरूले के मन पराउनुहुन्छ त्यो सबै कुरा महिलाहरूले चाहिँ पुर्याउनु भएको हुन्छ र त्यही ढङ्गले हेर्दाखेरि पनि देश चलाउनका लागि पनि महिलाहरू सक्षम हुन्छन् जस्तो चाहिँ हामीले अनुभूति गरेका छौँ। त्यसरी नै सम्पूर्ण श्रोतागणहरूले पनि महसुस गरिदिनु हुन अनुरोध गरेँ पहिलो कुरा। दोस्रो कुरा, सबै हामीले एउटा हाम्रो त विशेष गरेर पार्टीकै हिसाबले भन्नुपर्दाखेरि पनि पहिलादेखि नै न्याय र मुक्तिका लागि सबैभन्दा पछाडि परेका वर्गहरू महिला अशक्त र चाहिँ एउटा समाजमा पिछाडिएका वर्गहरूको उत्थानका लागि भनेर हामी पार्टीमा लागेका हौँ। त्यसले गर्दाखेरि पनि पार्टीले मात्रै नभएर आम जनताले महसुस गर्ने कुरा र आम श्रोतागणहरूले पनि त्यो कुरामा ध्यान पुर्याइदिनुहोस् भन्न चाहन्छु।
आज फागु पूर्णिमा अर्थात् होली पर्वको दिन प्रत्येक वर्ष झैँ यो पर्व आज पनि नेपालका ठुला सहरहरूमा प्रत्येक वर्ष झैँ यो पर्व आज पनि नेपालमा ठुला अरू चाड पर्व जस्तै रमाइलो गरी निकै हर्षोल्लासका साथ मनाइरहेको छ। पौराणिक कथावस्तु अनुसार हिरण्यकश्यपकी बहिनी होलिकाले विष्णुका परम भक्त हिरण्यकश्यपका छोरा प्रह्लादलाई मार्न अग्निमा आह्वान गर्दा होलिका आफै जलेर नष्ट भएको र असत्यमाथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। हिन्दू धर्म मान्नेहरूको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन होली पर्व मनाइन्छ भने त्यसको भोलिपल्ट मात्र तराईमा मनाइन्छ। नेपालका विशेष सहरहरू काठमाडौँ, पोखरा, धरान, भरतपुर, विराटनगर लगायतका ठाउँमा होलीको रौनक अझै फरक हुन्छ। विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ। नेपालका गाउँहरूमा पनि होली भव्यताका साथ मनाइन्छ। होलीमा पानी छ्याप्ने, अबिर, केसरी लगायत रङ लगाउने चलन छ। वर्तमान समयमा होलीले विभिन्न खालका विकृति संगति पनि विसङ्गतिहरू पनि भित्र्याएको छ। होलीमा आजका युवाहरू इच्छा विपरीत रङ दलिदिने, अन्डा फोड्ने, गाडीको मोबिल हान्ने, हिलो लगाइदिने, युवाहरू रक्सी, गाजा, भाङ खाएर मातिने जस्ता कामहरू गर्दछन्। पर्वका नाममा हुने यस्ता विकृतिलाई रोकी संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै होली पर्वलाई हर्षोल्लासपूर्वक मनाऊ। सबैमा शुभकामना।
यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक समानता मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी, म अम्बिका भण्डारी
र म सावित्रा दाहाल कार्यक्रमबाट बिदा हुँदै हाम्रो यो कार्यक्रम कस्तो लाग्यो सुनेर सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहुन अनुरोध गर्दै बिदा हुन्छौँ। हवस् त, नमस्कार।